السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سورہ الطارق. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ، آمین یا رب العالمین. سورۃ طارق مکی صورت ہے. بسم اللہ الرحمن الرحیم. والسماء والطارق وما ادراک ما الطارق النجم الثاقب. قسم ہے آسمان کی اور رات کو آنے والے کی، اور آپ کیا جانے کہ رات کو آنے والا کیا ہے، وہ ستارہ ہے چمکتا ہوا. ایک اور ترجمہ دیکھتے ہیں. قسم ہے آسمان کی اور رات کو نمودار ہونے والے کی، اور کس چیز نے خبر دی آپ کو کہ کیا ہے رات کو نمودار ہونے والا، وہ ستارہ ہے چمکنے والا. سورۃ طارق تقریباً ہم میں سے ہر ایک کو یاد ہوگا، چھوٹا سا سورہ ہے. اور یہ الطارق نام ہمارے یہاں پر بچوں کے نام بھی رکھے جاتے ہیں، لڑکوں کے خصوصاً. طارق کا جو مطلب ہوتا ہے دیکھا جائے تو، کہ اسپیشلی جو رات کو نمودار ہونے والا ستارہ، اس کے علماء کرام نے کچھ معنی بھی بتائے ہیں، وہ بھی ہم ایک نظر دیکھ لیتے ہیں. جیسے عربی زبان میں آپ نے دیکھا ہوگا روڈس پر لکھا ہوتا ہے نا طریق کو، تو اس سے لکھا ہوتا ہے طریق کو مطلب راستہ. تو طریق کا معنی راستہ، اور طارق بمعنی راستے پر چلنے والا، یعنی کیونکہ فاعل بن گیا نہیں تو راستے پر چلنے والا. لیکن عام لفظوں میں یا عام طور پر اس کو مسافر کو کہا جاتا ہے، یعنی اسپیشلی اس ٹرم کو مسافر کے لیے استعمال کیا جاتا ہے جو صرف رات کو آئے، یعنی ایسا مسافر جو رات کو آئے. اور ستارے کو بھی طارق اس لیے کہا جاتا ہے کہ وہ رات کو ہی ظاہر ہوتا ہے. اور اگلی آیت میں اللہ تعالیٰ نے اس کی وضاحت فرما دی کہ یہاں طارق سے مراد عام ستارے بھی نہیں بلکہ شہاب ثاقب ہیں. اسے قرآن میں شہاب ثاقب کا بھی ذکر آیا ہے ہم جانتے ہیں. تو یہ النجم الثاقب کا لفظ یہاں پر آیا ہے، اور دوسرے مقام پر شہاب ثاقب کا لفظ آتا ہے، اور ایک جگہ شہاب مبین کا ذکر آتا ہے. اور بعض مفسرین کہتے ہیں کہ ان سب کے معنی ایک ہی ہیں، کیونکہ شہاب ایسے انگارے کو کہتے ہیں جس میں چمک ہو اور شعلہ ہو، یعنی یہ دو چیزیں موجود ہوں، خواہ یہ آگ کا انگارہ ہو یا آسمان یا فضا میں پایا جانے والا ثاقب جو تیزی سے آر پار ہو جاتا ہے. جیسے آپ نے دیکھا ہوگا کہ جب جو دور مار راکٹ ہوتے ہیں، جیسے تیزی سے بس وہ سفر کرتے ہیں اور ایک آگ نکل رہی ہوتی ہے اس میں سے، تو تیزی سے آر پار ہو جانے اور آگ کی طرح کی سرخ روشنی کا تصور پایا جاتا ہے. اور غالباً ایسے لگتا ہے گویا کہ آج کل جو راکٹ کا تصور پیش کیا گیا ہے تو یہ اسی ستارے سے ہی لیا گیا ہے جو شہاب ثاقب ہوتے ہیں. تو عام ستارے جو ہوتے ہیں اس کی روشنی چاند کی طرح سفید ہوتی ہے، لیکن نجم الثاقب میں تین چیزیں جمع ہو جاتی ہیں، ایک تیزی سے فضا میں سفر کرنا ہو یا کر رہا ہو، دوسرا اس میں چمک موجود ہو، اور تیسرے وہ چمک آگ کی طرح سرخی کا رنگ لیے ہوئے ہو. تو جیسے ہم عام طور پر جو کہتے ہیں روزمرہ کی زندگی میں، جب ایسا کوئی ٹوٹتا ہوا ستارہ دیکھتے ہیں تو ہم اس کو کہتے ہیں کہ ستارہ ٹوٹ کر گرا ہے. اور یہاں چونکہ واحد کا صیغہ استعمال کیا گیا ہے، جبکہ ایسے ستاروں کی تعداد سینکڑوں میں ہوتی ہیں جو فضا میں ٹوٹتے اور بکھرتے رہتے ہیں یا غائب ہو جاتے ہیں نظروں سے، لیکن وہ دوسرے ستاروں سے ٹکراتے نہیں ہیں اور نہ ہی کائنات کا نظام درہم برہم کرتے ہیں. سبحان اللہ، یہ اللہ تعالیٰ کی قدرت کاملہ کی ایک بہت بڑی دلیل ہے یہاں پر، کہ آسمان پر روزانہ یہ ٹوٹ پھوٹ کا سلسلہ چلتا رہتا ہے لیکن کبھی کوئی ایک دوسرے سے ٹکراتے نہیں ہیں، جب تک کہ اللہ تعالیٰ کا فیصلہ اور حکم نہ ہو. اور کبھی کبھی کوئی ایک ہاتھ ستارہ شہاب ثاقب زمین کی طرف بھی رخ کر لیتا ہے. اور آپ نے دیکھا ہوگا کہ ابھی بھی، یعنی اگر آپ ہسٹری پر نظر ڈالیں گے تو آپ کو خود اس پر بہت سی ڈاکیومنٹریز بھی مل جائیں گی. اور کب کب اس طرح سے جو شہاب ثاقب تھے کئی سالوں کے بعد ایسا گرتا ہے زمین پر، اگر کوئی ٹکڑا آ کر گرا اس کا تو وہاں پر زمین پوری طرح سے پھٹ گئی، سمجھے شک ہو گئی زمین، انہیں بہت نقصان پہنچاتا ہے یہ. تو ذرا سا ٹکڑا اگر زمین پر آ کر گرتا ہے تو زمین کا نظام جو ہے وہ درہم برہم ہو جاتا ہے. اور ہو سکتا ہے بعض مفسرین کہتے ہیں کہ جب زمین پر یہ ٹکڑا گرتا ہے تو یہ بھی دراصل عذاب الہی کی ایک شکل ہوتی ہے، واللہ اعلم. یا پھر جو خاص ہم قرآن میں پڑھتے ہیں کہ جب بھی اس طرح سے شہاب ثاقب، یعنی کب یہ شہاب ثاقب پیچھا کرتے ہیں، کب تیزی سے فضا میں دوڑتے ہیں، اسپیشلی جب شیطان وہاں کی کوئی سنگن لینے کی کوشش کرتے ہیں آسمانوں کی، یا اوپر کی خبروں کو جب وہ کیچ کرنے کی کوشش کرتے ہیں، تو ہر شیطان پر یہ شہاب ثاقب مسلط کر دیا جاتا ہے، یعنی اس پر ایسا شعلہ پھینکا جاتا ہے ستارے کی صورت میں، और उसकी वजह से वहाँ से वो उसको मार भगाया जाता है। तो बहरहाल यहाँ पर तौरिक, और तुम क्या जानो कि वो तौरिक क्या है, अन्नजम साकिब है, वो क्या है, दरअसल एक नजम है, निनजम सितारे को कहते हैं। कि क्या है वो सितारा, चमकता हुआ सितारा है जिसमें चमक भी पाई जाती हो। तो यहाँ पर अगर हम फ़ज़ा की अगर एक उसमें हद तक हम जाँचने की कोशिश करें, जानने की कोशिश करें और वहाँ की जाँच पड़ताल करें, तो आप देखिए एक पूरी दूसरी दुनिया ही एक आबाद है। सुभानअल्लाह, अल्लाह ताला का जो निज़ाम है कायनात का, कि फ़ज़ा में क्या कुछ तैर रहा है और क्या कुछ है वहाँ पर, आज तक इंसान उसका सही पता भी नहीं चला सका। चंद चीज़ें हैं जो इंसान मालूम कर सका है, और इतनी ऊंचाई तक इंसान पहुँच भी नहीं सका आज तक के। और इंसान हालांकि दावे बहुत करता है कि उसने कहाँ आसमानों की उसने सैर कर ली है, ढूंढने वाला सितारों की गुजरगाहों का, अपने अफलाक की दुनिया में सफ़र कर ना सका। बड़े बड़े साइंसदान वहाँ पर जा चुके हैं फ़ज़ा में, खलाओं में, लेकिन वो जिस रब ने ये तमाम चीज़ें पैदा की हैं, इतनी अजीम कायनात बनाई हैं, और हमारी ज़मीन इस पूरी कायनात में, पूरी फ़िज़ा में एक छोटा सा एक बॉल है समझे, जो तैर रहा है, जबकि पूरी इतनी वसी कायनात, कितने किस्म किस्म निज़ाम हैं, कितने किस्म के गैलेक्सीज़ हैं, कितने ही ऐसे सूरज चांद और सितारे हैं, और कितने ऐसे सितारे टूट कर गिर रहे हैं या तेज़ी से दौड़ रहे हैं, या तेज़ी से उनको इस तरह से फेंका जा रहा है या डाला जा रहा है। लेकिन आप देखिए ये निज़ाम कभी दरहम बरहम नहीं होता। ये एक अल्लाह की सुनने वाले, अल्लाह ताला की बात मानने से आप देखिए आपस में इख्तलाफात नहीं होते। यहाँ हमें भी सीखने को मिलता है कि इख्तलाफात, जब हम अल्लाह ताला की बात सुनेंगे, अल्लाह ताला के कलाम को पढ़ेंगे, सुनेंगे, उसके मुताबिक अमल करेंगे, तो हमारे इख्तलाफात कम होंगे, अल्हम्दुलिल्लाह नहीं हो जाएंगे। तो ये जो चीज़ें हैं फ़ज़ा में और कायनात में जो तैर रही हैं, चाहे सितारे हों, सैारे हों, गैलेक्सीज़ हों, और पता नहीं क्या कुछ है जो हम जानते भी नहीं हैं, हमारी पहुंच भी नहीं है, ना हमारी सोच इतनी है कि हम वहाँ तक रसाई हासिल कर सकें, तो ये तमाम सितारे और सैारे कैसे एक निज़ाम के पाबंद हैं, कैसे अल्लाह ताला के हुक्म पर सर झुकाए हुए हैं, तौअन व करहन हर तरह से अल्लाह ताला के हुक्म की पाबंदी कर रहे हैं। तो ये सितारे और सैारे, जिसको यहाँ पर रोशन सितारा कहा गया, जिसकी रोशनी आसमानों में सुराख कर देती है, या आर या पार एक छेद बन जाता है, हद तक ज़मीन से दिखाई देता है। तो एक्चुअली ये तमाम रोशन सितारों की खसूसियत होती है, और ये ख़ास सितारा है जिसको उस वक्त के अरब लोग भी इसको तारिक के नाम से जानते थे, जो आसमानों ने सातो आसमान को छेद कर सुराख कर देता है और उसमें से देखा जा सकता है। तारिक इसको इसलिए भी कहा जाता है कि रात के वक्त नमूदार होता है, जिस चीज़ पर कसम खाई गई वह अल्लाह ताला का इरशाद के इन कुल्लु नफ्सिल लम्मा अलैहा हाफिज़, यानी जो अगली आयत है कि ये यहाँ पर जो तीन आयत में बताया गया है कि ये तारिक क्या है, तुम क्या जानो कि वो तारिक क्या है, और ये एक चमकता हुआ सितारा है जो रात को नमूदार होता है, और फिर आगे इन कुल्लु नफ्सिल लम्मा अलैहा हाफिज़ फलयंज़ुरिल इंसानु मिम्मा खुलिक خلق مما إن دافق يخرج من بين الصلب والترائب, कि कोई जान ऐसी नहीं जिस पर एक मुहाफ़िज मुकर्रर ना हो, लिहाजा इंसान को ये देखना चाहिए कि वो किस चीज़ से पैदा किया गया है। वो उछल कर निकलने वाले पानी से पैदा किया गया है जो पुश्त और सीने की हड्डियों के दरमियान से निकलता है। एक और तर्जुमा इधर भी देख लेते हैं, बस चाहिए कि देखे इंसान किस चीज़ से पैदा किया गया है। वो पैदा किया गया है पानी उछलने वाले से, जो निकलता है पीठ और सीने की हड्डियों के दरमियान से, यानी सितारों की बात करके, सितारे की बात करके अब इंसान को उस हकीकत की तरफ मुतवज्जो किया गया है, या गौर करने के लिए कहा जा रहा है कि इंसान ज़रा गौर करे, वो देखे तो सही कि अल्लाह ताला तो हर चीज़ पर कादिर है। वो तो आसमान से, यानी आसमान पूरा सितारों से ढका हुआ है, और ये सितारे गर्दिश भी करते हैं, ये सितारे तेज़ी से दौड़ते हैं, या इसको शैतानों के पीछे भी लगाया जा सकता है, और किस कदर खसूसियत है उन सितारों की और सैारों की। तो इंसान अपनी हकीकत पर और अपनी हैसियत पर गौर करे कि आखिर वो कहाँ हमसे भागा जाएगा, क्या हमने उसके ऊपर महाफिज मुकर्रर नहीं किए हैं, निगरान? और सबसे बड़ा निगरान कौन है देखा जाए तो, सबसे बड़ा निगरानकार तो अल्लाह सुभान व तआला है। वो अलीम है, अलखबीर है, वो अल्लतीफ़ुल खबीर है, वो बारीक बीन, यानी हर छुपी से छुपी, छोटी से छोटी चीज़ का भी हाल वो जानता है, वो दिलों के खुफिया राज तक जानता है। तो जिस चीज़ पर कसम खाई गई है वो है अल्लाह ताला का ये इरशाद के हर मुतनफ़िस पर निगहबान मुकर्रर हैं, जो नफ्स के अच्छे और बुरे आमाल को महफूज कर रहे हैं, اور ہر نفس کو اس کے عمل کی جزا دی جائے گی یا برے عمل کی سزا دی جائے گی، جسے اللہ تعالیٰ نے اپنے ریکارڈ میں محفوظ کر رکھا کہ کوئی اسے جائے فرار اختیار نہیں کر سکتا۔ یعنی کئی قسم کا ریکارڈ تیار ہو رہا ہے ہمارا، ہماری اسکن خود ریکارڈ کر رہی ہے ہمارے اعمال، ہمارے الفاظ، ہمارے احوال، پھر اللہ تعالیٰ نے اس کے علاوہ فرشتے بھی مقرر کر رکھے ہیں جو ہمارا ہر عمل لکھ رہے ہیں، ہر چیز کو کیچ کر لیا جاتا ہے۔ جیسے کہ سورہ قاف میں اللہ تعالیٰ فرماتا ہے کہ نہیں انسان اپنی زبان سے کوئی لفظ نکالتا مگر یہ کہ ہمارے دو حاضر باش نگران اس کو لکھ لیتے ہیں۔ ما یلفظ من قول الا لدیہ رقیب عتید، کہ وہ فرشتے جو لکھنے والے ہیں وہ کیسے ہیں جو حاضر باش نگران ہیں، وہ مسلسل نگرانی کریں، رقیب مسلسل نگرانی کریں، وہ واچ رکھے ہوئے ہیں ہر طرح سے۔ اور یہ ان فرشتوں کے علاوہ اللہ تعالیٰ تو ہمارا نگہبان ہے ہی، وہ تو ہمیں ہر وقت اپنی نظر میں رکھے ہوئے ہے کہ زمین پر کوئی پتہ نہیں گرتا مگر یہ کہ اس کا علم اسے ہوتا ہے۔ سبحان اللہ، آپ سوچیں کہ ہمارا رب وہ کیسی خصوصیات، کیسے صفات کا حامل ہے کہ زمین پر کوئی پتہ گرتا ہے تو اس کو محفوظ کر لیا جاتا ہے۔ تو یہاں پر یہ آیت ہمیں دراصل بہت ڈراتی بھی ہے اور ہمیں ایک طرح سے فکر میں مبتلا کرتی ہے، اور انسان کانشیس ہو جاتے ہیں اپنے اعمال کے بارے میں کہ اچھا آیا میں دیکھوں تو صحیح کہ میرے اعمال کیا ہیں، میں صبح سے لے کر شام تک کون سے اعمال انجام دے رہا ہوں یا دے رہی ہوں، کہ مجھے اس بات کا احساس ہو کہ میں نے آج اپنے اعمال نامے میں کیا توشہ بھیجا، فرشتوں نے کیا لکھا، کیا اعمال ریکارڈ کیے، کیا چیزیں لکھی گئی میرے بارے میں جس کا مجھے کل بدلہ ملے گا۔ اچھے اعمال کیے تھے تو اچھا بدلہ، برے اعمال کیے تھے تو برا بدلہ۔ اور اللہ سبحانہ تعالیٰ فرماتا ہے کہ اللہ تعالیٰ تو ہے ہی نگہبان، لیکن اللہ تعالیٰ کل قیامت کے دن ہماری اسکن کو، یعنی انسان کی زبانوں کو بند کر دیا جائے گا، اور اللہ تعالیٰ حکم دیں گے ہماری اسکن کو، ان کے ہاتھ اور پاؤں گواہی دیں گے کہ وہ دنیا میں کیا کچھ کرتے آئے ہیں۔ اگر انسان زبان سے انکار بھی کر دے گا کہ اللہ تعالیٰ میں نے تو ایسا نہیں کیا تھا، تو اس وقت اس کا منہ بند کر دیا جائے گا، سیل کر دیا جائے گا اسے، اور اس کی اسکن، اس کی کھالیں گواہی دیں گی کہ دنیا میں کیا کچھ کرتے آئے تھے۔ اور یہ اللہ تعالیٰ کے لیے کوئی مشکل کام نہیں ہے۔ جس اللہ تعالیٰ نے، جس رب نے آج ہماری زبان کو بولنے کی صلاحیت دی ہے، تو ہمارے جسم کے کسی بھی حصے کو یہ صلاحیت دے سکتا ہے کہ وہ بول سکے۔ تو بہرحال یہاں پر حافظ کی بات کی گئی ہے، تو یہاں ہم سوچیں کہ کیا ہماری، کیا چیزوں کی حفاظت ہو رہی ہے ہماری۔ ان کل نفس لما علیہا حافظ، کہ نہیں کوئی نفس بھی مگر اس پر ایک محافظ ہے۔ ابن القیم رحمہ اللہ علیہ کہتے ہیں کہ اعمال جو چھپ کر کیے جائیں، باریکی سے کیے جائیں، یا چھپے ہوئے باطن کے اعمال ہوں، تو اس دن، یعنی وہ کل قیامت کا دن جو ہوگا، وہ کیا ہوگا، وہ ہر چھپے ہوئے بھید کو ظاہر کر دے گا۔ یعنی جو آگے اللہ تعالیٰ فرماتا ہے کہ یوم تبل السرائر، جس دن ظاہر کیے جائیں گے راز۔ تو اگلی ہی آیت کو یہاں اس آیت سے ملا کر دیکھیے، آیت نمبر 9 کو آیت نمبر 4 سے ملا کر دیکھیے، کہ ایک تو ہر چیز پر نگہبان مقرر ہیں، یہ اللہ تعالیٰ ہر چیز کی حفاظت فرما رہا ہے، اور دوسرا اس دن ظاہر کیے جائیں گے لوگوں کے راز۔ تو یہاں پر چھپے ہوئے اعمال، باطن کو، اس کے نتائج وہاں پر دیے جائیں گے، اس کے نتائج وہاں پر ظاہر ہوں گے۔ صالح اعمال ہوں گے تو صالح اس کا اجر ہوگا، وہ چہرے پر، یعنی ابن القیم رحمہ اللہ کہتے ہیں کہ صالح اعمال کا اجر یا صالح اعمال کا اثر کل قیامت کے دن جب اس کو اجر ملے گا تو اس کے چہرے پر نور کی شکل میں ظاہر ہوگا، یا اس کے چہرے چمک اٹھیں گے، اشراق کا لفظ آتا ہے، کہ چمک کا باعث ہوں گے اس کے نیک اعمال۔ اور اگر اس نے عمل فاسدہ کیے تھے، غلط اعمال انجام دیے تھے، برے اعمال انجام دیے تھے، تو یہی چیز اس کے لیے چہرے پر تاریکی کا سبب بن جائے گی، غم اور اندھیرے کا سبب بن جائے گی۔ تو یعنی آپ ان دونوں آیتوں کو ملا کر سوچیے اور پھر اندازہ لگائیے کہ کل قیامت کے دن کیا ہونے والا ہے۔ تو یہاں اللہ تعالیٰ فرما رہا ہے کہ ہر انسان کے اوپر حافظ ہے، تو بس کیا ہے، فلینظر الانسان مما خلق، انسان کو چاہیے کہ وہ دیکھے کہ کس چیز سے وہ پیدا کیا گیا ہے۔ خلق مما ان دافق، پیدا کیا گیا ہے اچھلنے والے پانی سے۔ یعنی یہاں پر جو بات کی جا رہی ہے دراصل کہ انسان کو، سعدی رحمہ اللہ لکھتے ہیں کہ انسان کو اپنی تخلیق اور اس کی ابتدا پر غور کرنے کی دعوت دی جا رہی ہے، کہ انسان اپنی تخلیق پر غور کرے، اپنی ابتدا پر غور کرے کہ وہ کیا تھا اور کیا ہو گیا آج، کس رب نے اسے کہاں سے کہاں پہنچا دیا، ایک وہ اچھلتی ہوئی بوند سے، اچھلتے ہوئے پانی سے پیدا کیا گیا، جو کہاں سے نکلتا ہے، جو نکلتا ہے پیٹھ اور سینے کے بیچ سے، یعنی यह मनी की बात की जा रही है जिससे बच्चा पैदा होता है, इंसान पैदा होते हैं, तो इसमें सुल्ब किसी सुल्ब होती है, जाहिर सी बात है दोनों का यानी जब मिलता है तभी बच्चा पैदा होता है। तो यहाँ पर बात की जा रही है कि सुल्ब की बात की जा रही है कि जो निकलता है, जो उछल कर निकलने वाला पानी होता है उससे इंसान पैदा होता है। तो इन ईमानी ज़्यादा सही यही है कि अल्लाह ताला ने इस आयत में उछल कर निकलने वाली का वाले का जिक्र किया है, वस्फ बयान किया है जिसको महसूस किया जाता है और उसके उछल कर बाहर निकलने का मुशाहिदा किया जाता है। तो इसी तरह तराइब का जो लफ्ज़ मर्द के लिए इस्तेमाल होता है क्योंकि यहाँ उसी का मानी ज़्यादा करीब लगता है। तो बस जिस हस्ती ने इंसान को उछल कर निकलने वाले पानी से वजूद बख्शा है, जो उस मुकाम से मुश्किल मुकाम से खारिज होता है, वो आखरत में भला दोबारा क्यों नहीं उसको पैदा कर सकता। यानी इंसान को गौर करने के लिए कहा जा रहा है कि वो गौर करे कि किस चीज़ से, किस हकीर बूंद से इंसान की पैदाइश हुई है। और जिस रब ने इंसान को पहली बार पैदा किया जिसका इतना मुश्किल था निकलना, तो उसको वो दोबारा पैदा करने पर क्यों नहीं कादिर हो सकता भला? बिल्कुल हो सकता है। तो आखरत में भी क्या होगा? आयत नंबर 8 में इन्नहु अला रजई लकादिर यौम तुबलस सराइर, बिलाशुबा वो अल्लाह ताला उस इंसान के लौटाने पर कादिर है जिस दिन ज़ाहिर किए जाएंगे राज, जो छुपी हुई बातें हैं वो सब ज़ाहिर कर दी जाएंगी। तो यानी ए इंसान, किस चीज़ ने तुझे अपने रब की तरफ से धोखे में डाल रखा है? तुम क्या समझते हो कि तुम दोबारा उठाए नहीं जाओगे? जब तुम मरकर मिट्टी हो जाओगे, तुम्हारी हड्डियां सड़गल जाएगी, तो क्या अल्लाह ताला तुम्हें दोबारा उठाने पर कादिर नहीं है? तुम सोचो कि तुम पहले कहाँ थे, क्या तुम्हारा कोई वजूद था? अगर सोचें, प्रेगनेंसी जब होती है किसी खातून को, जब हमल ठहरता है, तो उससे पहले सोचें इंसान कि वो बच्चा कहाँ था, कोई उसका वजूद ही नहीं था। अल्लाह ताला ने उसको वजूद बख्शा, प्रेगनेंसी हुई एक बूंद के ज़रिए से, अल्लाह ताला ने वहाँ पर माँ के रहम में उसे परवान चढ़ाया 9 महीने, और फिर 9 महीने के बाद वो दुनिया में निकल कर आता है और वो भी अल्लाह ताला ही की तरफ से होता है। और फिर दुनिया में आकर बिल्कुल वो छोटा सा बच्चा होता है और उसके बाद बढ़ता चला जाता है। तो ए इंसान, जिस रब ने तुझे पैदा किया, वो तमाम ज़राए जो लगे वो अल्लाह ताला ही की तरफ से थे, तो फिर तू किस बिना पर अपने रब से, रब की जानिब से धोखे में पड़ा हुआ है? और क्यों तू आखिरत का इनकार करता है? ज़रा गौर तो करो, ज़रा सोचो तो सही, ज़रा इस बात की खोज तो लगाओ कि तुम्हें अल्लाह ताला ने कैसे पैदा किया। तो इस बात पर अगर इंसान गौर करे तो वो फौरन अपने रब पर ईमान ले आए। यानी जो बच्चे की पैदाइश होती है, वाकई में ये कितना इतना बड़ा मुआजज़ा है कि ये सिवाय अल्लाह सुबहान तआला के यानी किसी के बस की बात ही नहीं है। सुबहान अल्लाह, ये हमारा रब ही इस पर कादिर है कि ऐसे अंधेरों में, जो कहा जाता है माँ का जो रहम होता है उसमें कितने अंधेरे होते हैं, कितने पर्दे होते हैं, उन पर्दों में अल्लाह ताला उस बच्चे को ज़िंदगी दिए होता है, वो बच्चा सांस ले रहा होता है। और फिर पूरी तरह से आप देखें, एक गोश्त का लोथड़ा किस तरह से उसमें हड्डियाँ बनती हैं, फिर स्किन बनती है, आँख नाक कान उंगलियाँ हर चीज़ पोर पोर बन जाती है बच्चे की, और वो अंदर किस तरह ग़िज़ा पा रहा होता है। सुभान अल्लाह, एक बहुत बड़ा मौजज़ा है और लोगों को ईमान लाने के लिए यही एक चीज़ काफ़ी है। तो इंसान सोचे कि किस चीज़ से वो पैदा किया गया है, और फिर उसको इस बात का एहसास रखना चाहिए कि उस दिन सीने के भेद जांचे जाएंगे और दिलों में जो अच्छाई या बुराई है वो सब चेहरों के सफ़ात पर आशकारा हो जाएगी। अल्लाह ताला हमको उस वक्त की घबराहट से बचाए, और अल्लाह करे कि उस वक्त हमारे चेहरे रोशन हो, जैसे कि अल्लाह ताला फरमाता है यौम तबियद वुजूह व तस्वद वुजूह, जिस रोज़ कुछ चेहरे सफ़ेद होंगे और कुछ चेहरे सियाह होंगे। अल्लाह करे कि उस वक्त हमारा चेहरा रोशन हो और नेक आमाल की बदौलत हमारे चेहरे पर उस वक्त चमक हो और नूर हो। तो यहाँ पर दरअसल कहा जा रहा है कि उस वक्त तमाम इंसान के भेद ज़ाहिर कर दिए जाएंगे, ज़ाहिर किए जाएंगे सरे सराइर, जो लफ्ज़ आता है सरीर का लफ्ज़ भी इसके लिए बोला जाता है जो छुपे हुए के लिए आता है, और सर्री करत आप लोगों ने सुना होगा कि जहरी करत होती है और एक सर्री करत होती है। तो सर्री या शरीर उसी से है, यानी छुपी हुई बातें, छुपे हुए भेद, छुपी हुई चीज़ें। तो इंसान गौर करे कि उस दिन तमाम की तमाम चीज़ें, जो कुछ उसने छुपाई थी दुनिया में, वो सब की सब ज़ाहिर हो जाएंगी। जो कुछ इंसान ने छुपे हुए काम अंजाम दिए थे या ज़ाहिर करके किए थे, تو پوشیدہ اسرار سے مراد ہر انسان کے وہ اعمال بھی ہیں جن کا تعلق نیت اور ارادے سے تھا اور وہ پورے نہ ہو سکے اور ایک راز بن کر رہ گئے، اور وہ اعمال بھی ہیں جو دنیا کے سامنے تو آئے مگر جس غرض کے تحت وہ انجام دیے گئے تھے، یا جو خواہشات تھیں اس کے پیچھے، جو محرک تھے جو اس کام کے کا ذریعہ بنی تھی، اس کا کسی کو علم نہیں ہو سکا تھا. اور وہ اعمال بھی جن کو کرنے والے نے کر کے وہ چلا تو گیا دنیا سے، لیکن اس کے اثرات بہت عرصے تک لوگوں پر پڑتے رہے. تو ایسے سب چھپی ہوئی باتیں اسرار اس دن کھل کر سامنے آ جائیں گے. یعنی آپ سوچئے کہ انسان آج دنیا میں کتنے لوگ ہیں ایسے جو نیک کام کرتے ہیں، جن کو شاباشی دی جاتی ہے، جن کی واہ واہ کی جاتی ہے، جن کے شہرت کے ڈنکے بجتے ہیں آج دنیا میں. تو آیا وہ کام انہوں نے جو انجام دیے تو اس وقت نیتیں کھل جائیں گی اصل میں؟ یعنی کل قیامت کا دن یہ وہ دن ہوگا کہ جو اعمال چھپ کر کیے گئے تھے، جو باریکی سے کیے گئے تھے، جس کو کسی کو خبر بھی نہیں ہوئی تھی، تو جو باطنی اعمال تھے اس کے نتائج کا یہ دن ہوگا، جو چھپے ہوئے اعمال تھے اس کے نتیجے ظاہر ہوں گے. اور ہو سکتا ہے بظاہر کچھ اعمال ایسے کیے گئے تھے جو نیک تھے لیکن اس میں نیتیں خراب تھیں، نیتوں میں کھوٹ تھا، تو وہ بھی ظاہر ہو جائیں گے، کھل جائیں گی. کچھ عمل کیے گئے تھے جس میں نیتوں میں ملاوٹ بھی تھی اور اللہ تعالیٰ کو راضی کرنے کا جذبہ بھی تھا، وہ بھی عمل کے بھید کھل جائیں گے سارے. کچھ کام ایسے کیے گئے تھے جو خالص اللہ کے لیے کیے گئے تھے، اس کا بھی اجر مل جائے گا جو نور کی طرح ہوگا چہروں پر. اور کچھ لوگوں کو دکھانے کے لیے کیے گئے تھے، اس کا بھی اثر ظاہر ہو جائے گا کہ کوئی چیز ہاتھ نہیں آئے گی، پھر سب چیز کھل کر رہ جائے گی. یہ آیت ہمیں بہت ڈراتی ہے. ابن عمر رضی اللہ عنہما کا ہم کو ایک جملہ ملتا ہے اس میں کہ خیر اور شر سب ظاہر ہو جائے گا، ایمان اور کفر وہ بھی ظاہر ہو جائیں گے. یعنی وہ دن قیامت کا دن ایسا ہوگا کہ ہر چھپی ہوئی حقیقت واضح ہو جائے گی، ہر خفیہ چیز ظاہر ہو جائے گی، اور ایسے نیک عمل جو چھپ کر انجام دیے تھے دنیا میں، وہ ایسے عمل اس وقت چہرے کو زینت بخشیں گے، اور وہ عمل بھی ظاہر ہو جائیں گے جو لوگوں کو یا تو دکھاوے کے لیے کیے گئے تھے یا کھوٹ کی وجہ سے کیے گئے تھے، تو اس کی وجہ سے چہرے پر سیاہی چھا جائے گی. اللہ تعالیٰ محفوظ رکھے. تو اسی لیے انسان کے کچھ اعمال ایسے ہونے چاہیے ضرور جو وہ چھپ کر کرے، نیک اعمال جس میں وہ صرف اپنے رب سے راز و نیاز کرے، جس میں وہ صرف اپنے رب سے بات چیت کرے. آپ دیکھیں کچھ اعمال ایسے ہوتے ہیں جو دکھا کر کیے جاتے ہیں، جو دکھائے بغیر ہو نہیں سکتے. جیسے باجماعت نماز ہے، جو فرض پانچ نمازیں باجماعت ہیں، وہ آپ کو ظاہر سی بات ہے سب کے سامنے ہی پڑھنا ہے، لیکن تہجد ایک ایسی نماز ہے جو رات کے اندھیرے میں پڑھی جاتی ہے. اس میں صرف بندہ اور رب ہوتا ہے، اور بندہ اپنے رب سے ہم کلام ہوتا ہے، راز و نیاز کرتا ہے، اپنے گناہوں کی معافی طلب کرتا ہے. جو سات لوگ عرش کے سائے میں ہوں گے، اس میں ایک شخص کہا گیا کہ وہ آنکھ جو تنہائی میں اللہ کو یاد کر کے روئی. تو ایکچولی کچھ ہمارے نیک عمل ایسے ہوں جو چھپ کر بھی کیے گئے ہوں، صرف ظاہر. یعنی آپ نے دیکھا کہ آج کل سوشل میڈیا، سوشل نیٹ ورک، یہ سب آج کل بہت عام ہو گئے. یعنی ہر ایسا لگتا ہے کہ ہر چیز بس بالکل سامنے آ رہی ہے، یعنی جس میں صرف شہرت ہی شہرت نظر آتی ہے. تو کچھ کام، کچھ اعمال تو ایسے ہوں جو صرف رب اور بندے کے درمیان ہوں، جس کا کسی تھرڈ پرسن کو علم ہی نہ ہو، جو صرف آپ کا رب جانتا ہے کہ آپ نے اپنے رب کے لیے کام کیے تھے. اور یہ نفل عبادتیں ہی ہو سکتی ہیں، یہ تہجد ہی ہو سکتی ہے، یا یہ ذکر و اذکار، یہ دعائیں ہی ہو سکتی ہیں جو صرف رب کے ساتھ کیے گئے تھے، تنہائی میں کیے گئے تھے. تو تنہائی میں کیے گئے نیک عمل اس وقت کل قیامت کے دن چہرے پر نور کا باعث ہوں گے، چہرے پر خوشی کا باعث ہوں گے، چہرے پر چمک کا باعث ہوں گے، اور خوشی سے چہرے کھل اٹھیں گے ان اعمال کی بدولت. تو کیا میرے اور آپ کے کچھ اعمال ایسے ہیں؟ چند اعمال ہم ضرور ایسے کریں، انجام دیں دن اور رات کی گھڑیوں میں، جو صرف رب کو معلوم ہو اور آپ کو معلوم ہو، کوئی تیسرا اس کا ہم راز نہ ہو یا رازدار نہ ہو. کہ وہ آنکھ جو تنہائی میں آنسو بہاتی ہے اللہ کو یاد کر کے، اللہ تعالیٰ ایسے لوگوں کو عرش کے سائے میں جگہ دے گا. اور اس میں وہ لوگ بھی شامل ہیں جو مسجد میں جس کا دل اٹکا رہتا ہے، تو ہمارا بھی دل اٹکا رہے نیک کاموں کے لیے اسی کی طرف. اور کچھ کسی یعنی چھپا کر کی گئی جو نیکی ہے، یعنی جو حدیث آتی ہے صحیح بخاری کی کہ جب تم صدقہ دو کسی کو تو تمہارے دائیں ہاتھ نے کیا دیا ہے کہ تمہارے بائیں ہاتھ کو اس کی خبر نہ ہو. یعنی کچھ صدقات ایسے بھی ہونے چاہیے جو آپ چھپ کر کرتے ہوں، کچھ اعمال ایسے بھی ہونے چاہیے جو صرف ہم جانتے ہیں اور ہمارا رب جانتا ہے، کسی تیسرے کو پتہ نہ چلے. ہر نیکی کی تشہیر ضروری نہیں، ہر نیکی تشہیر کر کے نہ کی جائے. ضروری نہیں کہ ہر بات لوگوں کو معلوم ہی ہو. کچھ نیک عمل ایسے بھی ہوں جو صرف رب کے لیے کیے گئے ہوں جس کا اجر آخرت میں ملنے والا ہو، تو اس وقت چہروں پر ظاہر ہو جائے گا، برے اعمال کا اثر بھی ظاہر ہو جائے گا اور چہرے سیاہ ہوں گے، اور پھر یہ دراصل عمل فاسدہ ہوں گے۔ امام ابن القیم جوزی رحمہ اللہ کہتے ہیں کہ اس وقت کچھ چہرے فاسد عمل کی وجہ سے کالے ہوں گے، اندھیرے اور غم کی سیاہی ان کے پر چھائی ہوئی ہوگی۔ تو دنیا دراصل چھپے ہوئے اعمال کو نہیں جانتی، دنیا یہ ایسی جگہ ہے جہاں پر چھپے ہوئے اعمال کا بدلہ نہیں ملتا، لیکن آخرت کا دن چھپے ہوئے اعمال کا بدلہ اور چھپے ہوئے اعمال کا صلے والا دن ہوگا، جس دن ظاہر کیے جائیں گے اعمال، اس دن ساری باتیں ظاہر کر دی جائیں گی، ساری باتیں بتا دی جائیں گی۔ آپ سوچیے ہم کہاں جائیں گے، کہاں کھڑے ہوں گے، کہیں نظر بچا سکیں گے، چھپ سکیں گے؟ اور یہ اللہ تعالیٰ کا وعدہ ہے، حدیث قدسی ہے کہ اللہ تعالیٰ جب بندے کو احساس دلائے گا کہ اے میرے بندے کہ تم نے کچھ کام کیے تھے، تو بندہ ڈر رہا ہوگا کہ ابھی تو میرے صرف چھوٹے چھوٹے گناہوں کا دفتر کھلا ہے، ابھی تو بڑے گناہ کھلے ہی نہیں ہیں۔ تب اللہ تعالیٰ اپنا بازو اس پر رکھ دیں گے اور کہیں گے میں نے دنیا میں تمہارے گناہوں پر پردہ ڈالے رکھا تھا، تو میں ابھی بھی تمہارے گناہوں پر پردہ ڈالے رکھتا ہوں۔ اور اسی طرح سے ایک اور حدیث میں آتا ہے جس کا مفہوم ہے کہ اللہ تعالیٰ فرمائے گا کہ جاؤ میں نے تمام تمہارے گناہوں کے بدلے اس کو نیکیوں میں بدل دیا ہے، تب بندہ اللہ تعالیٰ کو اور یاد دلائے گا، ابھی تو اس کی جان جا رہی تھی اپنے چھوٹے چھوٹے گناہوں کا سن کر، جیسے ہی اللہ تعالیٰ فرمائے گا کہ جاؤ میں نے بدل دیا تمہارے گناہوں کو نیکیوں میں، تب بندہ اپنے پھر دوسرے گناہ بھی یاد دلائے گا۔ اور یہ کہہ کر رسول اکرم صلی اللہ علیہ وسلم ہنس پڑے اور آپ کی داڑھیں نظر آنے لگی، صحیح حدیث ہے۔ تو جو لوگ جان بوجھ کر برا کام کرتے ہیں، یہ ان لوگوں کے ساتھ نہیں ہوگا جن سے جانے انجانے میں کوئی غلطی ہو گئی تھی اور وہ اللہ تعالیٰ سے ڈرتے بھی رہے تھے اور معافی بھی مانگتے رہے تھے، اس کے باوجود کچھ غلطی ہو گئی، تب اللہ تعالیٰ ایسے اعمال کو ڈھانپ دے گا۔ اللہ تعالیٰ سے ہمیشہ دعا کیا کریں کہ اللہ تعالیٰ، جس طرح اللہ تعالیٰ نے دنیا میں عزت رکھی ہے ہماری اور ہمارے بہت سارے اعمال کو لوگ نہیں جانتے ہیں، کچھ اسکالرس کہتے ہیں کہ اگر تمہیں ہمارے باطن کا حال معلوم پڑے تو تم ہمارے چہروں کی طرف دیکھو بھی نہ۔ اور واقعی میں کچھ کچھ خیالات انسان کے دل میں ایسے آتے ہیں جو بہت منفی سوچ پر مبنی ہوتے ہیں، کچھ چیزیں انسان سے غلطی سے یا پھر جانے انجانے میں ایسی ہو جاتی ہیں جس سے انسان کو خود شرمندگی ہوتی ہے بعد میں کہ یہ مجھ سے کیا کام ہو گیا۔ تو اللہ تعالیٰ سے معافی طلب کریں اور اللہ تعالیٰ سے دعا کریں کہ کل قیامت کے دن اللہ تعالیٰ نے جس طرح سے دنیا میں ہمارے اعمال کو چھپائے رکھا، برے اعمال کو، اللہ تعالیٰ قیامت کے دن بھی اس پر پردہ ڈالے رکھے اور ہم کو آخرت کی رسوائی سے بچائے اللہ تعالیٰ، کیونکہ جو آخرت کی رسوائی ہے وہ سب کے سامنے ہوگی۔ تو بہرحال اس دن کچھ چہرے روشن ہوں گے اور کچھ سیاہ ہوں گے۔ تو دنیا کے اندر بہت سی چیزیں چھپی رہتی ہیں اور لوگوں کے سامنے ظاہر نہیں ہوتی، لیکن قیامت کے روز ابرار کی نیکی اور فاجروں کا فسق و فجور سب ظاہر ہو جائیں گے اور اعلانیہ امور بن جائیں گے، یعنی سب کھلم کھلا سب کے سامنے ہوں گے، کوئی چیز چھپی نہیں رہے گی۔ تو کوئی اعمال ایسے کریں جو چھپے ہوئے اعمال ہوں اور جو صرف اللہ تعالیٰ کے لیے ہوں، کیونکہ نیتوں کا کھوٹ اس دن نظر آ جائے گا۔ اب دیکھیں نیت کو نیت کیوں کہا گیا، کیونکہ نیت نوا گٹھلی کو کہتے ہیں، اور گٹھلی کہاں جاتی ہے، زمین کے اندر جاتی ہے، چھپی ہوئی رہتی ہے، گٹھلی نظر نہیں آتی ہے سامنے۔ تو جو بیج بھی ہوتا ہے جو زمین کے اندر جاتا ہے، اس کے بعد پودا نکلتا ہے، جب تک کہ بیج زمین کے اندر نہیں جائے گا اور پھٹ کر باہر نہیں نکلے گا، پودا نہیں آئے گا۔ تو اسی طرح سے جو ہماری نیکیاں ہیں ان نیت کے اصل پر ڈپینڈ ہے کہ ہماری اصل نیت کیا تھی، اگر نیت میں کھوٹ رہا تو نیکیاں کوئی فائدے کی نہیں، اور اگر نیت خالص رہی تو چھوٹی سی نیکی بھی بڑے اجر کا باعث بن جائے گی۔ تو بہرحال آگے دیکھیے، فما له من قوة ولا ناصر والسماء ذات الرجع والأرض ذات الصدع إنه لقول فصل وما هو بالهزل۔ تو نہ ہوگی اس کے لیے کوئی قوت اور نہ کوئی مددگار، قسم ہے آسمان بار بار بارش لانے والے کی اور زمین پھٹنے والے کی، بلا شبہ وہ قرآن البتہ قول فیصل ہے اور نہیں وہ ہنسی مذاق۔ تو انسان کے پاس اس روز نہ کوئی اپنا زور ہوگا اور نہ ہی اس کا کوئی مدد کرنے والا ہوگا، قسم ہے آسمان کی جو بار بار بارش برساتا ہے اور زمین کی جو پھٹ جاتی ہے، کہ وہ قرآن حق کو باطل سے الگ کرنے والا ہے، وہ کوئی ہنسی مذاق کی بات نہیں ہے۔ اب یہاں پر ان لوگوں کی بات کی جا رہی ہے کہ جو دنیا میں ایسے کام انجام دیتے تھے जो बाहर तो नेक नज़र आते थे लेकिन एक्चुअली इसमें नीयत का खोट था, जो लोगों को दिखाने के लिए किए गए थे, जो शोहरत और रियाकारी के लिए किए गए थे। तो अब ऐसे अमल की वजह से कल क़यामत के दिन इंसान बेयार और मददगार हो जाएगा। अब उसका कोई मददगार नहीं होगा, अब कोई उसको सपोर्ट करने वाला नहीं होगा, कोई उसकी देखभाल करने वाला नहीं होगा, कोई उसको उसका साथ नहीं देगा। तो कहा जा रहा है कि वहाँ पर दुनिया में इंसान अपने आप को बहुत क़ुव्वत वाला समझता था ना, अपने आप को अक्ले कुल समझता था, अब उसकी कोई यहाँ सुनवाई नहीं होगी, कोई मदद करने वाला नहीं होगा। अब कसम जो खाई गई है कि आसमान की जो बार बार बारिश बरसाती है और ज़मीन की जो फट जाती है, हम सभी जानते हैं कि जब तक ज़मीन फटे ना तब तक कि उसमें से बीज नहीं निकल सकता, ये पौधा नहीं निकल सकता। और ज़मीन इसका ज़मीन का फटना ये हम अपनी आँखों से देखते हैं कि जब जलजले आते हैं या फिर और भी बहुत सारी चीज़ें जो होती रहती हैं, आफात समावी या आफात दुनियावी जो भी होती हैं, तो उससे ज़मीन फटती भी रहती है। इवन जब बारिश नहीं होती और सूखा पड़ जाता है उससे भी ज़मीन शक होने लगती है। तो कहा जा रहा है कि उस दिन किसी इंसान को भी इतनी ताकत हासिल ना होगी कि वो उस दिन पेश आने वाले जो मुश्किलात हैं, मसाइब हैं, उससे अपना बचाव कर सके, और ना ही कोई उसकी मदद करने को वहाँ मौजूद होगा। तो उसके बाद जो फरमाया गया कि आसमान जो कि वस्समाय ज़ाते रज, जो बार बार बारिश बरसाता है, तो रुजू की जो मानी होते हैं कि अपनी असल की तरफ लौटना, लेकिन यहाँ बारिश के लिए लफ्ज़ इस्तेमाल किया गया है। और आसमान को ज़ातुर्रज इसलिए कहा गया है कि समंदर से जो आबी बुखारात उठते हैं वो जब आसमान की बुलंदियों पर पहुँचते हैं तो उन बुलंदियों की ठंडक उन आबी बुखारात को फिर से पानी में तब्दील कर देती है और बारिश शुरू हो जाती है। और ये एक वजह यह भी हो सकती है कि बारिश बरसने का अमल एक बार नहीं होता बल्कि बार बार होता रहता है और वक्तन फवक्तन होता ही रहता है, जिसकी वजह से जो सूखी हुई ज़मीन है वो ज़िंदगी उसमें आ जाती है और उससे पौधे निकलने लगते हैं। और ये पौधे निकलने का जो अमल है, ये ज़मीन स्वाद दाल आयन सद का लफ्ज़ आया यहाँ पर, किसी चीज़ का उसकी तरफ इस तरह फटना है कि टुकड़ा जुदा ना हो। और इमाम रागिब कहते हैं कि ठोस अजसाम जैसे लोहा, शीशा, ज़मीन, इसमें शिगाफ़ या सुराख हो जाता है। और ज़मीन को इसलिए ज़ातुस्सदक कहा गया है कि वो पौधों और दरख्तों की नरम नाजुक कोंपलों को फटकर ज़मीन से बाहर निकलने का रास्ता दे देती है। इसके अलावा इससे पानी के चश्मे भी फूट निकलते हैं, हालांकि ज़मीन ठोस और सख्त चीज़ है और पानी बहता हुआ है, सयाल है, और ज़मीन के मुकाबले में बहुत नरम और कमज़ोर है, उसके बावजूद भी ज़मीन फट कर पानी को बाहर निकलने का रास्ता दे देती है। तो सुभानअल्लाह, कुरान के हर लफ्ज़ पर अगर हम गौर करें तो जितना हम गौर करेंगे और जितना हम इसमें तदब्बुर करेंगे उतना ही हमारा ईमान बढ़ता चला जाएगा। कभी वाकई में ज़मीन की साख्त पर ही हम गौर कर लें और उससे निकलने वाले फल और पौधों पर, और किस तरह ज़मीन फटती है बारिश की वजह से बाद में और उसमें से फल और पौधे निकल आते हैं, और कैसे कभी आप इस प्रोसेस को देखें। और इतना इंटरेस्टिंग प्रोसेस है ये कि जब आप दाना बोते हैं तो इंसान को एक क्यूरियोसिटी होती है और उसको बेचैनी से इंतज़ार होता है कि कब ये ज़मीन फटेगी, कब इसमें से कौपल निकलेगी और कब वो पौधा फिर बढ़ेगा और फिर वो तनावर दरख्त बनेगा। तो ये ज़मीन फटती है तभी ये पौधा बाहर आता है। इवन बीज भी पहले फटता है और बीज के फटने के बाद उसमें से हल्का सा चीज़ यानी जो अंदर का दाना है बाहर निकलता है, फिर वो ज़मीन को फाड़ कर फिर बाहर निकलता है। सुभानअल्लाह, इंसान अगर गौर करे अल्लाह ताला की तख्लीक़ पर कि अल्लाह ताला ने कैसे ज़मीन को फाड़ा और उसमें से पौधे निकाले, और इंसान के खाने पीने की जो ज़रूरियात ज़िंदगी की चीज़ें हैं उसमें अल्लाह ताला ने तमाम चीज़ें रख दी ताकि इंसान उससे फ़ायदा उठा सके, तो इंसान ज़रा गौर तो करो कि बारिश किसने बरसाई, किसने ज़मीन को ये सिखाया तरीका कि वो फटे और उसमें से वो बीज बाहर निकल आए और पौधा बन जाए, और फिर उन्हीं पौधों से ही बारिश के बरसने की वजह से जो अनाज जो गल्ला होता है इंसान के खाने पीने के काम आता है, जिसकी वजह से दुनिया पर यानी ज़मीन पर ज़िंदगी मौजूद है, जारी और सारी है। अगर ये बारिशें ना बरसती, ज़मीन पौधा पैदावार ना उगाती तो इंसान क्या खाता पीता और किस तरह ज़िंदा रह सकता था। तो ये बारिश के बार बार नाजिल होना, ज़मीन से पौधों का ग्रो होना, नबातात के उगने का पहम अमल यानी एक के बाद एक अमल, एक ऐसा निज़ाम है जिस पर जितना गौर करे उतना अल्लाह ताला की ज़ात पर यकीन और ईमान बढ़ता चला जाता है। तो ये कोई हंसी मजाक की बात नहीं है, ये कोई एक ऐसी नहीं हो गया सारा निज़ाम अलर्टअप नहीं है ये, बल्कि एक बहुत बड़ी हकीकत है जो पेश की जा रही है तुम्हारे सामने। तुम गौर तो करो, तुम मुशाहिदा तो करो। तो कुरान जो भी हकायक पेश कर रहा है, जो भी फैसले वो सुना रहा है, सब हकीकत पर मबनी है। ये कोई हंसी मजाक की बातें नहीं है, बल्कि ये सब बातों को पूरा होके रहना है कि क़यामत आएगी, दोबारा सबको उठाया जाएगा, हिसाब किताब होगा और आमाल का हिसाब और बदला दिया जाएगा। हिसाब लिया जाएगा पहले और उसका बदला दिया जाएगा। अच्छे आमाल वालों को अच्छी जज़ा और बुरे आमाल वालों को बुरी जज़ा दी जाएगी। तो इंसान का ईमान और यकीन अल्लाह ताला की ज़ात पर मज़ीद बढ़ना चाहिए। तो बहरहाल ऊपर की तमाम आयत से क्या हमको सीखने को मिला कि अमल करने वाले को चाहिए कि अमल कर ले, क्योंकि कल वहाँ पर कोई उसका मददगार नहीं होगा। और अमल का वक्त ये दुनिया ही है, असल में ये दुनिया दारुल जज़ा है, दुनिया दारुल अमल है और आखरत दारुल जज़ा है। तो अभी अमल करने का वक्त है, लिहाजा अमल कर ले। और बारिश पर गौर करे इंसान, ज़मीन के फटने पर गौर करे। आसमान जो बारिश बरसाता है जिसकी वजह से फिर ज़मीन फटती है और फिर नई नई चीज़ें ग्रो होती रहती हैं, और ये आसमान बार बार बारिश लेकर पलटता रहता है और उसके लिए ज़मीन शक होती रहती है नबातात के लिए। और उसके ऊपर इस ज़मीन के ऊपर आप देखिए तमाम जो ज़िंदगी के आसर हैं इसी ज़मीन पर है, यानी इंसान और हैवान इसी पर जी रहे हैं, ज़िंदा रहते हैं। और आसमान हर वक्त अल्लाह ताला के फ़ैसलों से, अल्लाह ताला की जो क़दर है, कुदरत कामिला है, उसके लिए लौटता है, यानी फ़ैसले सादिर होते रहते हैं। और मुर्दों से उस दिन कल क़यामत के दिन ज़मीन शक हो जाएगी, यानी मुर्दे ज़मीन से उठ खड़े होंगे, निकल पड़ेंगे। तो इसीलिए फिर आगे क्या फ़रमाया गया, इन्नहु लक़ौलुन फ़स्ल वमा हुवा बिलहज़्ल इन्नहुम यकीदून कैदा व अकीदु कैदा फमहिलिल काफिरीन अमहिलहुम रुवैदा। कि क़ुरान जो तुम्हारे सामने पेश किया जा रहा है वो सरासर हक पर मबनी है। ये कोई ऐसे ही कोई चीज़ तुम्हारे सामने पढ़कर नहीं सुनाई जा रही, बल्कि अल्लाह ताला की किताब है। दरअसल इसमें जो भी बात की गई है वो हक के साथ की गई है, जो भी दलाइल पेश किए गए हैं वो हकायक पर और सदाकत पर मबनी है। इसकी कोई बात गलत नहीं है, इवन इसके कोई लफ्ज़ में कभी कोई गलती नहीं निकाल सका, ना इसकी आयात में ना इसकी सूरतों में। और इसकी हर बात एक फ़ैसले की हैसियत रखती है, फ़ाइनल फ़ैसले की। इस ये कोई हंसी मजाक की बातें नहीं हैं, ये हक तुम्हारे सामने पेश करता है क़ुरान। तो बहरहाल कुफार दरअसल क़ुरान का मजाक उड़ाते थे, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम पर फ़िक्रे कसते, तंज करते थे और कहते थे कि ये आपने ख़ुद घड़ कर ला लिया है, ये कोई आपको पढ़ा और सिखा जाता है। तो इतनी बेहतरीन बातें इसमें, जो असहाबे कहफ का ज़िक्र है, तमाम अम्बिया का ज़िक्र है, जो पहले वाक़ हो गुज़रे हैं, इब्राहिम अलैहिस्सलाम का सब का ज़िक्र है, ये कोई आम शख्स नहीं सुना सकता। ये तो अल्लाह ताला का कलाम है, ये अल्लाह ताला की तरफ से नाजिल हुआ है, ये आसमानों से वही की सूरत में नाजिल हुआ। तो तुम इस पर ईमान ले आओ, ये क़ुरान कोई हंसी मजाक नहीं है, ये कोई शेर व शायरी नहीं है। और अल्लाह ताला फरमाते हैं क़ुरान में सूरह शुअरा में कि ये शेर व शायरी नहीं है, ना हमारे रसूल को हमने शेर व शायरी सिखाई है, ना उसको वो ज़ेब देती है, ये तो अल्लाह ताला का कलाम है। और शायर जो बात कहते हैं वो तो सिर्फ झूठ पर, ज़्यादातर झूठ पर मबनी होती है, लेकिन ये तो अल्लाह ताला का कलाम है, ये कोई हंसी मजाक नहीं है। तो तुम इसको इतना लाइट ना लो। तो क़ुरान जो हकायक तुम्हारे सामने पेश कर रहा है, जो फ़ैसले तुम्हें क़ुरान सुना रहा है, वो हकीकत पर मबनी है। तुम इसको ऐसे ही लेकर बातों में नहीं उड़ा सकते। तो ये हक है, सच्चाई है, बयान है, यानी वाज़े है, और ये कोई बेहुदा कलाम नहीं है, बल्कि ये संजीदा कलाम है। ये ऐसा कलाम है जो मुख्तलिफ ग्रोहों और मुख्तलिफ मकालात के दरमियान फ़ैसला करता है, और तमाम दूसरी चीज़ों से इसका एक इम्तियाज़ अलग है, मखसूस है ये कलाम। ये तुम इसको आम कलाम से मिला नहीं सकते। इवन जो पहले की किताबें भी नाजिल हुई थी उसमें भी तहरीफ हो चुकी है। असल कलाम अब जो है वो सिर्फ़ और सिर्फ कुरान करीम है, जो अल्लाह ताला का, अल्लाह की तरफ से आया, और अल्लाह ताला ही इसकी हिफाजत फरमाने वाला है। तो लिहाजा तुम इस पर सही तरीके से ईमान ले आओ। और रसूल अकरम की तकज़ीब करने वालों से कहा जा रहा है कि तुम लोग जो साजिशें करते हो ताकि तुम अपनी साजिशों के ज़रिए से हक को रोक सको और बातिल की मदद करो और इस क़ुरान को आगे पहुँचाने से रोक दो, तो एक्चुअली तुम्हारी सिर्फ साजिशें हैं। हमने इस क़ुरान को हक के साथ नाजिल किया है और हम हर किस्म के कैद मकर जो भी चालें हैं सबको ख़त्म करने वाले हैं, चाहे काफिरों के बाद कितनी ही नागवार गुजरे। हक तो हर हाल में गालिब होकर रहेगा, बातिल उसको मुकाबला नहीं कर सकता या बातिल उसको रोक नहीं सकता। एक वक्त ही तुम्हें बता देगा कि कौन गालिब है और कौन सीधे रास्ते पर है। वैसे भी हम जानते हैं कि इंसान दरअसल बहुत ही कमज़ोर पैदा किया गया है, और वो नाजुक भी है, हकीर भी है, कमज़ोर भी है। अब अगर वो کچھ چالیں چلتا بھی، جیسے کفار مکہ چالیں چل رہے تھے رسول اللہ کے خلاف، قرآن کے خلاف، اسلام کے خلاف، تو انسان کتنا کمزور ہے اللہ تعالیٰ کے مقابلے میں۔ جس رب نے اسے پیدا کیا، جو رب یہ زمین اور آسمان کی تخلیق کر سکتا ہے سبحان اللہ، تو اس کے لیے کیا مشکل ہے کہ وہ انسان کو زبردستی اس طرف پلٹا دے۔ لیکن اللہ تعالیٰ کا یہ کام نہیں ہے کہ وہ زبردستی لوگوں کو اسلام لانے پر مجبور کرے، انسان کو خود اس کے بارے میں سوچنا اور سمجھنا چاہیے۔ تو بہرحال انسان بہت کمزور ہے اور حقیر ہے، اس کے اندر طاقت نہیں ہے، یا پھر وہ چال بازی کرتا بھی ہے تو اتنی مہارت نہیں ہے اس کے اندر کہ وہ نعوذ باللہ اللہ تعالیٰ کے ساتھ مکر و فریب کرنے لگے، جبکہ اللہ تعالیٰ کو تو ہر ایک کا مکر و فریب معلوم ہے، علم ہے اللہ تعالیٰ کو اس کا، اللہ تعالیٰ ہر چیز جانتا ہے، وہ دلوں میں اٹھنے والے خیالات بھی جانتا ہے، اور ہر ایک پر غالب ہے اللہ سبحانہ تعالیٰ۔ تو اس لیے کہا جا رہا ہے کہ کافروں کو تھوڑی سی مہلت دو، بس عنقریب جب ان کو عذاب اپنی لپیٹ میں لے لے گا تو انہیں اپنے انجام کا علم ہو جائے گا۔ یہ اللہ تعالیٰ کا فضل اور احسان ہے کہ وہ انسانوں کو مہلت دیتا ہے، وہ فوراً انتقام نہیں لیتا اللہ تعالیٰ۔ اگر وہ فوراً انتقام لیتا تو دنیا میں کوئی انسان باقی نہ بچتا۔ تو یہ اللہ تعالیٰ کی، آپ دیکھیں اس کا رحم، جو اللہ تعالیٰ نے رحم و کرم کا شیوا اپنے اوپر لازم کر لیا ہے، تو یہاں پر اللہ تعالیٰ کی وہی صفت ہمیں نظر آتی ہے کہ انسان بعض وقت بڑے بڑے گناہ بھی کر لیتا ہے لیکن اللہ تعالیٰ اس کو فوراً نہیں پکڑتا، بلکہ اس کو ڈھیل دی جاتی ہے، ہو سکتا ہے وہ توبہ کر کے پلٹ آئے، اور ہو سکتا ہے کوئی چیز اس کے لیے اس گناہ سے پلٹنے کا ذریعہ بن جائے، لہٰذا اللہ تعالیٰ اسے مہلت دیتا ہے۔ کفار یہ چاہتے ہیں کہ ایسی چالیں چلیں، یا ایسی سازشیں تیار کریں، یا ایسے کام انجام دیں جس سے قرآن کی دعوت کو نیچا کیا جا سکے، شکست دی جا سکے۔ وہ اپنے منہ کی پھونکوں سے اسلام کی روشنی کو بجھانا چاہتے ہیں، لیکن اللہ تعالیٰ بھی ان کے مقابلے میں اپنا جو بھی اللہ تعالیٰ کا حکم اور فیصلہ ہے وہ انجام دے رہا ہے۔ اللہ تعالیٰ اس روشنی کو مکمل پھیلا کر ہی رہے گا، جو آتے ہیں نا قرآن میں کہ لِيُظْهِرَ بِهِ، کہ اللہ تعالیٰ ظاہر کر کے رہے گا، عَلَى الدِّينِ كُلِّهِ، ہر دین پر، کہ وہ لوگ اپنے منہ کی پھونکوں سے اسلام کو بجھانا چاہتے ہیں، اور اللہ تعالیٰ کا یہ وعدہ ہے کہ وہ اس کو ظاہر کر کے رہے گا۔ تو اسلام کی فطرت میں قدرت نے لچک دی ہے، اتنا ہی یہ ابھرے گا جتنا کہ دباؤ گے۔ تم کتنی بھی چال بازیاں کر لو، تم کتنے بھی مکالمے کہہ لو، تم کیسے کیسے کام کر لو کہ تم یا تو رسول کے اوپر الزامات لگاؤ، یا رسول کے ساتھ گستاخی کرو، یا قرآن کے ساتھ گستاخی کرو، یا نعوذ باللہ اللہ تعالیٰ کے ساتھ ہی نافرمانی کرو سامنے، لیکن اللہ تعالیٰ تمہاری تمام چالوں کو شکست دے گا، اور یہی دین اور یہی اللہ تعالیٰ کا دین اسلام غالب آ کر رہے گا، یہی بات پوری ہو کر رہے گی۔ اسی بات کی طرف یہاں پر اشارہ کیا گیا ہے کہ تم کتنی بھی اسلام کی روشنی کو بجھانا چاہو، تم کتنی بھی چالیں چل لو، لیکن اللہ تعالیٰ تمہاری تمام چالوں کو، تمہاری تمام خفیہ تدبیروں کو ختم کر دے گا، اور اللہ تعالیٰ کی جو تدبیر ہے وہی غالب ہو کر رہے گی۔ تو یہاں پر کہا جا رہا ہے کہ قرآن جو چیز ہمیں بتاتا ہے کہ کافروں کی چالیں ہمیشہ عکارت ہی جاتی ہیں۔ آج بھی آپ دیکھیں کہ دنیا میں کتنی تدبیریں، کتنی چالیں چلی جا رہی ہیں، ان کی ساری چالیں عکارت جائے گی، اور اللہ تعالیٰ کی جو تدبیر ہے وہی کارگر ہو کر رہے گی۔ اس لیے ہمیں اللہ تعالیٰ سے اپنا تعلق مضبوط کرنا ہے، اللہ تعالیٰ ہی سے مدد طلب کرنی ہے، اور اللہ تعالیٰ ہی کی طرف رجوع کرنا ہے۔ یعنی آپ رسول اکرم کو کہا جا رہا ہے کہ آپ صبر سے کام لیجیے، کچھ زیادہ عرصہ نہ گزرے گا کہ آپ خود ان کو دیکھ لیں گے کہ ان کا کیا انجام سامنے آتا ہے، کہ آپ تھوڑی دیر کے لیے ان کافروں کو ان کے حال پر چھوڑ دیجیے، یعنی آپ تھوڑا رک جائیے، صبر کیجیے، آخر کار یہ خود جان لیں گے کہ ان کا کیا انجام ہو رہا ہے۔ اور انہوں نے اپنی آنکھوں سے دیکھ لیا، اور یہ صحابہ کی مجلس سے بھی پتہ چلتا ہے کہ جب عمر رضی اللہ عنہ خلیفہ تھے تو ایک دفعہ کا ذکر ہے، جو عرب کا بہت ہی مشہور شخص تھا آس بن وائل، چونکہ اس نے بہت دیر میں فتح مکہ کے بعد اسلام انہوں نے قبول کیا، تو ان کے بارے میں آتا ہے کہ جب عمر رضی اللہ عنہ کی مجلس ہوتی تھی تو اس میں تمام جو ایسے عام لوگ تھے، جیسے عبداللہ بن مسعود ہے، ان کی نظر میں عام لوگ، یہ تو خاص لوگ تھے حالانکہ، لیکن جو کفار مکہ تھے ان کی نظر میں عام لوگ تھے، جو اس وقت کا ایسا مزدور پیشہ طبقہ تھا، تو وہ لوگ ان کی عمر رضی اللہ عنہ کی مجلس میں ایسے لوگ آگے آگے ہوتے تھے جو علم والے تھے، جو علم سے دلچسپی رکھتے تھے، حالانکہ ہو سکتا ہے ان کی حیثیت کفار مکہ کے نزدیک کچھ بھی نہ ہو، لیکن عمر رضی اللہ عنہ جانتے تھے وہ اہل علم ہیں، اسلام میں ان لوگوں نے پہل کی تھی، سابقون الاولون تھے، تو ان کی مجلس میں آگے آگے وہ لوگ بیٹھتے تھے۔ تو یہ جو بعد میں ایمان لانے والے لوگ تھے چند لوگ، تو آپس میں دونوں بات چیت کرنے لگے کہ تم نے دیکھا کہ عمر رضی اللہ عنہ کی مجلس میں تو ہم سب سے پیچھے ہوتے ہیں اور وہ لوگ سب سے آگے ہوتے ہیں، جو کہ یعنی مکہ کا ایسا طبقہ تھا وہ، جو کہ उन लोगों की नज़रों में वो कमतर समझते थे उन लोगों को, गरीब लोगों को, लेकिन अल्लाह के नज़दीक ऐसे ही लोग ज़्यादा काबिल कबूल थे। तो फिर उन्होंने आपस में ही बातचीत करते हुए कहा, क्योंकि वो इस्लाम कबूल कर चुके थे अब वो लोग, तो उन्होंने कहा कि हमने भी तो इस्लाम लाने में देरी की, अगर हम इस्लाम लाने में पहल करते तो आज भी हम आगे आगे होते थे, चूँकि इन लोगों ने इस्लाम लाने में पहल की लिहाजा ये आगे आगे हैं, लिहाजा इनको आगे जाने दो, यानी इस बात को वो समझ गए थे। तो इससे क्या पता चलता है कि उन लोगों ने खुद ही देख लिया कि कौन हक पर था और कौन गुमराही पर था। वक्त ने उन्हें बता दिया कि हक क्या था और बातिल क्या था, और उन्होंने आखिरकार बहुत सारे लोगों ने हक को कबूल भी कर लिया अल्हम्दुलिल्लाह, और ये सआदत उनके हिस्से में है कि वो इस्लाम को कबूल करने वाले बने। वरना तो हम जानते हैं कि अबू लहब, अबू जहल वगैरह या उमैया बिन खल्फ, इन सब की डेथ जाहिलियत और कुफ्र पर हुई। तो लेकिन कुछ लोगों को अल्लाह ताला ने हिदायत दी कि वो फ़तेह मक्का के बाद भी उन्होंने इस्लाम कबूल किया और मुसलमान कहलाए और मुसलमान बने भी माशाल्लाह। तो अल्लाह ताला ने ख़ुद ही बता दिया कि किसका जो किसका पल्ला भारी रहा, कौन गालिब होकर रहा, हक ही गालिब होकर रहा और बातिल को सरनिगो होना पड़ा। तो बातिल सरनिगो ही होता है। तो अल्लाह ताला फरमा रहा है कि बस अमहिल हुम रुवैदा, यानी काफिरों को थोड़ी सी मोहलत दे, बस अनकरीब जब उनको अजाब अपनी लपेट में ले लेगा तो उन्हें अपने अंजाम का इल्म हो जाएगा। यानी तुम खुद ही देख लोगे कि क्या उन लोगों का अंजाम हुआ और क्या मुसलमानों का अंजाम हुआ और किस तरह से अल्लाह ताला ने मुसलमानों को गलबा अता किया। तो बहरहाल अल्लाह ताला हम सबको तौफीक दे कि हम इस्लाम के गलबे के लिए काम करने वाले बने और क़ुरान की आयात पर गौर व फ़िक्र करने वाले बने, ताकि हमको अपनी हकीकत का एहसास हो और कुछ आमाल हमारे ऐसे हों, क्योंकि कल क़यामत का दिन यौम तुबल सराइर, कि वो ऐसा दिन होगा जब सारे छुपे हुए आमाल पेश किए जाएंगे, छुपे हुए आमाल का नतीजा उस दिन ज़ाहिर होगा। तो कुछ आमल हमारे ऐसे छुपे हुए हों जो कि सिर्फ अल्लाह जानता और हम जानते हों। और आप देखें गुनाह के सारे काम भी कहाँ होते हैं, अंधेरे ही में होते हैं, सारे गुनाह रात के वक्त ही किए जाते हैं इन्हें ज़्यादातर, और कोई भी गुनाह का काम इंसान छुपकर ही करता है। तो ऐसे बहुत सारे मौाक़े आते हैं ज़िंदगी में कि जब आप तन्हा होते हैं, कोई देखने वाला नहीं है आपको, लेकिन आपका रब आप पर नज़र रखे हुए, वो ख़ुद भी निगरानी कर रहा है, वो ख़ुद भी आपके हाल जानता है, वाकिफ़ है, और उसने अपने निगरान भी मुकर्रर कर रखे हैं कि रामन कातिबीन, जो कि आपका हर अमल रिकॉर्ड कर रहे हैं। और तीसरी चीज़, इंसान की ख़ुद की अपनी स्किन उसकी गवाही देगी, यानी इस स्किन में ही ऐसी खासियत अल्लाह ताला ने रख दी कि इस पर हमारा हर चीज़, हमारी हर बात रिकॉर्ड हो रही है, और ये स्किन को कह दिया जाएगा कि खोल कर बता दे, और स्किन बता देगी हमारी। तो इंसान को क्या डर नहीं लगता। तो असल जो आज के सूरह से सीखने की बात थी कि हम अपने आमाल पर नज़र रखें, ऐसे आमल अंजाम दें जो नेकियों पर मबनी हो, जिससे हमारा दिल भी खुश होता हो, और अगर क़यामत के दिन हम अपने अंजाम की वजह से खुश भी होंगे ऐसे आमाल की वजह से। तो कुछ छुपे हुए आमाल नेकियाँ ऐसी हों जो सिर्फ़ आपको और आपके रब को जिसका इल्म हो, जो कोई और ना जानता हो, जैसे कि सहाबे इकराम किया करते थे कि जब उनका दायाँ हाथ देता तो बायाँ हाथ को ख़बर ना होती कि उसने क्या सदका किया है, लोगों की खदमत किया करते थे और पता भी नहीं चलता था, सुबह सवेरे जाकर खदमत करके आते थे। एक वाक़ा पेश किया जाता है सीरत अबू बकर की ज़िंदगी का, लेकिन इसकी बहुत ज़्यादा ऑथेंटिसिटी नहीं है, यानी बहुत ज़्यादा ऑथेंटिक रिवायत नहीं है, लेकिन बहुत सारे लोगों ने इसको रिवायत किया है। तो जब बहुत सारे लोग रिवायत करें और सीरत के वाक़ात है, तो उसको बतौर एक समझे मोटिवेशन के लिए पेश किया जा सकता है, क्योंकि यहाँ कोई अकीदे की बात हम नहीं कर रहे हैं, ना कोई फ़राइज़ की बात है। तो अबू बकर सिद्दीक रदी अल्लाह के बारे में आते कि जब वो खलीफा थे तो उमर रदी अल्लाह ने एक दो बार उनको देखा कि वो सुबह सवेरे कहीं जाते हैं, तो उनको क्यूरियसिटी हुई और उनको एहसास हुआ कि मैं देखूँ तो सही कि अबू बकर कहाँ जाते हैं। तो कहा जाता है कि उन्होंने पता लगाया, एक दिन गए पीछे पीछे तो देखा कि कोई नाबीना शख्स है, उसके घर जाते हैं और उसका सारा काम काज करके वापस आ जाते हैं। बाद में उमर रदी अल्लाह ने भी दाखिल हुए और कहा कि क्या माजरा है, उस शख्स से पूछा कि कहा कि कोई अल्लाह का बंदा है जो आता है और सुबह सवेरे सारे काम करके वापस चला जाता है। तो उमर रदी अल्लाह को बहुत ख्वाहिश पैदा हुई कि मैं भी ऐसे काम करूं। उन्होंने सोचा कि दूसरे दिन अबू बकर से पहले जाकर कर आएंगे काम, लेकिन जब दूसरे दिन पहुँचे तो पता चला कि अबू बकर काम करके जा भी चुके थे। सुभान अल्लाह, ऐसे थे हमारे सहाबा कि छुप कर नेकियाँ करने वाले। कुछ तो आप देखिए नेक आमल ऐसे होते हैं जो ज़ाहिर के बगैर जिनका गुजारा ही नहीं है, लेकिन कुछ आमल ऐसे हैं जो सिर्फ आपके और आपके रब के दरमियान हो, किसी को इसकी खबर ना हो। और इसीलिए जो कहा गया ना कि तो बचा बचा कि न रख उससे तेरा आईना है कि शिकस्ता हो तो अजीज तर है निगाह है आईना साज में, कि शिकस्ता हो तो अजीज तर है निगाह है आईना साज में, कि आप इन्हीं आपकी आँखों से आंसू बहे, आपकी आँखों से आंसू निकले तन्हाई में, जितना आप अपने रब के सामने टूटेंगे उतना ही आपका रब आपको समेटता चला जाएगा। अपनी गलतियों की, अपने गुनाहों की, अपनी खताओं की हमको अल्लाह ताला के सामने माफ़ी मांगना है। तन्हाई में अल्लाह ताला से राज़ो नियाज करने हैं, दुआएं करनी हैं, बख्शिश तलब करनी है, तौबा और इस्तग़फ़ार करना है ताकि हमारा रब हम पर मेहरबान हो। तो जितना हम अपने रब के सामने गिड़गिड़ाएंगे, झुकेंगे, रोएंगे, अल्लाह ताला को हमारी वो आँख से गिरा हुआ आंसू बहुत महबूब और पसंदीदा है जो तन्हाई में उसके सामने बहा हो, लोगों के सामने नहीं। तो लोगों के सामने किए गए आमाल उसका कुछ पता नहीं चलता कि पता नहीं हमारे नीयत में खोट आ जाए या हमारे दिल में कुछ ख्याल आ जाए कि अच्छा लोग हमारी वाह वाह करें, लेकिन जो तन्हाई में छुप कर किए गए आमाल में फिर क्या होता है कि पता होता है कि सिर्फ हमारा रब जानता है और हम जानते हैं और कोई नहीं जानता। तो कुछ आमाल ऐसे ज़रूर हों जो कि हमारे रिकॉर्ड में आए, जिसकी वजह से कल हमारे चेहरे रोशन हों और हमारे चेहरे पर नूर हो और जिसकी वजह से हमारे चेहरे चमक उठें। तो ये नेक आमाल की यानी छुपाकर किए गए नेक आमाल की बरकत होगी, असल में चेहरों पर जो रोशनी और जो नूर होगा वो नेक आमाल होगी जो छुपाकर किए गए थे। तो अल्लाह ताला मुझे और आपको तौफीक दे कि हमारे कुछ आमाल ऐसे ज़रूर हों जो हम सिर्फ अल्लाह की खातिर करें, और कुछ तो आमल को ज़ाहिर हो नहीं है सबके सामने, लेकिन कुछ आमल ऐसे ज़रूर हों जो सिर्फ अल्लाह की खातिर किए जाएँ और छुप कर किए जाएँ ताकि उसका बदला हमको मिले। अल्लाह ताला हमारे नेक आमल को कबूल करे और अपने फजलो करम से उसमें इजाफ़ा करे, यानी छोटे से अमल का भी अल्लाह ताला हमको बड़ा अजर दे। आमीन। सुभानक अल्लाहुम्मा वबिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।